नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि भोलि मनोनयन दर्ता हुँदै मुख्य दलले उम्मेद्वार टुंग्याए।
कांग्रेसले गोर्खामा नयाँ शक्ति र सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकसँग तालमेल गर्ने। माओवादी र एमाले प्युठान र बागलुङमा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गर्ने।
भाइटिका लगाएसँगै यस वर्षको तिहार सकिँदै मिथिलाञ्चलमा समा चकेवा पर्व शुरू।
ब्राजिलमा बाल यौन दुराचार विरूद्ध प्रहरी अभियान 108 जना पक्राउ।
र इंग्लिश प्रिमियर लीगमा चेल्सीद्वारा वाटफोर्ड
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98-550-63-794 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आउँदो मंगिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि भोलि उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ। पहिलो चरणमा 32 जिल्लाका प्रतिनिधि सभातर्फ 37 निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ 74 वटा क्षेत्रमा हुने चुनावका लागि भोलि उम्मेद्वारको मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमा सोलुखुम्बु संखुवासभा भोजपुर ओखलढुङ्गा ताप्लेजुङ पाँचथर खोटाङ नुवाकोट रसुवा धादिङ सिन्धुपाल्चोक दोलखा रामेछाप मुस्ताङ म्याग्दी बागलुङ मनाङ लमजुङ गोर्खा पूर्वी रूकुम पश्चिम रूकुम रोल्पा जाजरकोट हुम्ला मुगु जुम्ला कालीकोट डोल्पा दार्चुला बझाङ बाजुरा र बैतडीमा चुनाव हुनेछ। भोलि बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म मनोनयन दर्ता गराउने समय छुट्याइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। प्रतिनिधि सभातर्फ उम्मेद्वार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराउनु पर्नेछ। मनोनयन दर्ता मतदाता नामावलीमा नाम भएका प्रस्तावक र समर्थकको हस्ताक्षर हुनुपर्नेछ। यस्तै समानुपातक निर्वाचन प्रणालीको बन्द सूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयन दर्ता गराउन पाउने छैन। प्रदेशसभातर्फ मनोनयन दर्ता गराउने उम्मेद्वारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेद्वारको हकमा दलको औपचारिक पत्र समेत समावेश गर्नुपर्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो।
मनोनयन पत्र दर्ता गर्ने अघिल्लो दिन दलहरूले धेरै ठाउँका उम्मेद्वार टुंगो लगाएका छन्। नेपाली कांग्रेसले पहिलो चरणमा हुने 32 मध्ये 30 जिल्लाका लागि प्रतिनिधि सभाका उम्मेद्वार टुंगो लगाएको छ। कांग्रेसको संसदीय बोर्डको बैठकले सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकसँग र गोर्खामा नयाँ शक्ति पार्टीसँग एक एक क्षेत्रमा तालमेल गर्दै बाँकी ठाउँमा उम्मेद्वार तय गरेको हो। जस अनुसार कांग्रेसले गोर्खा क्षेत्र नम्बर 2 नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईलाई छाडेको छ भने गोर्खाको क्षेत्र नम्बर 1 नयाँ शक्तिले कांग्रेसका चिनकाजी श्रेष्ठलाई समर्थन गर्ने कांग्रेसले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको क्षेत्र नम्बर 2 राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई कांग्रेसले सघाउनेछ भने त्यसको सट्टा सिन्धुपाल्चोक 1 राप्रपा प्रजातान्त्रिकले कांग्रेसलाई सघाउनेछ। सिन्धुपाल्चोक 1 कांग्रेसबाट अहिलेका संचार मन्त्री मोहन बहादुर बस्नेत उम्मेद्वार बन्नुहुने भएको छ।
कांग्रेसले ताप्लेजुङमा केशव दाहाल संखुवासभामा दीपक खड्का भोजपुरमा उमेश जंगरायमाझी खोटाङमा सरस्वती बजीमय सोलुखुम्बुमा बलबहादुर केसी ओखलडुङ्गामा रामहरि खतिवडा सिन्धुपाल्चोक 1 मोहन बहादुर बस्नेत दोलखामा रुद्र खड्का रामेछापमा कान्छाराम तामाङ नुवाकोट 1 डाक्टर रामशरण महत नुवाकोट 2 अर्जुन नरसिंह केसी धादिङ 1 विश्व अर्याल धादिङ 2 दिलमान पाखरिन लमजुङमा दिलबहादुर घट्टी मनाङमा टेकबहादुर गुरूङ र म्याग्दीमा गम्भीर गर्बुजालाई उम्मेद्वार बनाउने भएको छ। त्यस्तै गोर्खा एकमा चिनकाजी श्रेष्ठ, बागलुङ एकमा चम्पादेवी खड्का, बागलुङ दुईमा निरज पुनलाई उम्मेद्वार बनाउने निर्णय कांग्रेसले गरेको छ भने पूर्वी रूकुममा गोपाल दिजङ शाह, पश्चिम रूकुममा वीरबहादुर ओली, रोल्पामा अमर सिंह पुन, दादरकोटमा राजीव विक्रम शाह, कालीकोटमा भूपेन्द्रजंग शाही, हुम्लामा मंगल शाही, जुम्लामा देवेन्द्र शाही, मुगुमा हस्तबहादुर मल्ल, डोल्पामा अंगद बुढा, बोजाङमा पृथ्वी बहादुर सिंह, बाजुरामा कविराज पण्डित, बैतडीमा नरबहादुर चन्द र दार्चुलामा विक्रम सिंह कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेद्वार बन्नुहुने भएको छ। रसुवा र मुस्ताङमा भने अहिलेसम्म उम्मेद्वारको टुङ्गो लाग्न बाँकी रहेको कांग्रेस नेताहरूले बताएका छन्।
यस्तै नेकपा एमाले आउँदो मंगिर 10 गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार चयन गरेको छ। माओवादी केन्द्रसँग हिजो चुनाव क्षेत्र बाँडफाँड गरेपछि आफ्नो भागमा परेका क्षेत्रमा एमालेको स्थायी कमिटिको बैठकले हेरफेर पनि हुन सक्ने गरी उम्मेद्वार तय गरेको हो। जस अनुसार प्रतिनिधि सभामा ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट वसन्त कुमार नेमवाङ, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, खोटाङबाट विशाल भट्टराई, दार्चुलामा गणेश सिंह ठगुन्ना, बाजुरामा लाल बहादुर थापा, बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरव बहादुर सिंह, डोल्पामा धन बहादुर बुढा, मुगुमा गोपाल बम उम्मेद्वार बन्नेछन्। यस्तै मुस्ताङमा प्रेम प्रसाद तुलाचन वा महेन्द्र बहादुर थकाली मध्ये एकजना, मनाङमा ओल्देन छेपाङ गुरूङ, म्याग्दीमा भूपेन्द्र बहादुर थापा, रसुवामा जनार्दन ढकाल, नुवाकोट दुईमा नारायण प्रसाद खतिवड़ा, धादिङ एकमा भूमि त्रिपाठी र धादिङ दुईमा खेम लोहनी प्रतिनिधि सभा चुनावमा एमालेका तर्फबाट उम्मेद्वार बन्ने एमाले जनाएको छ। नेताहरू शेरधन राई, राजेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरूङ लगायत प्रदेश सभामा उम्मेद्वार बनेका छन्। यी नाम हेरफेर गर्न सकिने पनि एमालेको स्थायी कमिटि बैठकले निर्णय गरेको छ। यस्तै बैठकले प्युठान र बागलुङमा राष्ट्रिय मोर्चासँग तालमेल गर्ने निर्णय पनि गरेको छ। यी नाम हेरफेर गर्न सकिने पनि एमाले स्थायी कमिटिको बैठकले निर्णय गरेको छ।
उम्मेद्वारको नामावली उज्यालो अनलाइन .com हेर्न सकिनेछ। माओवादी केन्द्रले पनि उम्मेद्वार तय गरेको प्रवक्ता पम्फा भूषालले केही बेर अघि उज्यालोलाई जानकारी दिनुभएको छ। तर कहाँबाट कसलाई उम्मेद्वार बनाउने भन्ने विस्तृत विवरण भने माओवादी केन्द्रले अहिलेसम्म उपलब्ध गराएको छैन। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कसैले पनि चुनाव रोक्न नसक्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबको टोलीसँग अध्यक्ष ओलीले देश चुनावमय भइसकेकाले कसैले चाहेर पनि अब चुनाव नरोकिने बताउनु भएको हो।
भाइटिका लगाएसँगै यस वर्षको तिहार आजदेखि सकिँदैछ। तिहारको पाँचौं दिन आज भाइटिका लगाइएको छ। भाइटिकाका दिन आज दिदी बहिनीले दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन्। दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरी लगायत फूलका माला लगाइदिने गर्छन्। टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदी बहिनीलाई गक्ष अनुसार सौभाग्यका प्रतीक कपड़ा र दक्षिणा दिई सम्मान गर्ने परम्परा छ। दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाइदिने गर्दछन्। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइ टीका लगाइदिनु भएको छ। वहाँले शीतल निवासमा 11:51 साइतमा भाइ टीका लगाइदिनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डुको बुढानीलकण्ठमा रहेको निजी निवासमा बहिनी दुर्गाचन्दको हातबाट भाइ टीका लगाउनु भएको छ। यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिनीहरू कौशल्या कोइराला र विष्णुमाया ढकालको हातबाट भाइ टीका लगाउनु भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बहिनी शोभा साईसँग टीका लगाउनु भएको छ। यसैबीच काठमाण्डुकी अञ्जली मास्केले यसपटक पनि दिदी बहिनी नभएका दाजुभाइका लागि संयुक्त भाइ टीका लगाइदिनु भएको छ। काठमाण्डुको मरूमा रहेको काष्ठमण्डपमा संयुक्त भाइ टीका गरिएको मास्केले बताउनुभयो। हरेक वर्ष उहाँले नेवार परम्परा अनुसार संयुक्त रूपमा भाइ टीका लगाइदिँदै आउनु भएको छ।
यस्तै काठमाण्डुको रानी पोखरीमा रहेको बाल गोपालेश्वरको मन्दिर भएको ठाउँमा पुगेर पनि आज दिदीबहिनी नभएकाहरूले टीका लगाएका छन्। भूकम्पले मन्दिर भत्काएकाले अस्थायी प्रबन्ध गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको थियो। यस्तै मिथिलाञ्चलमा दिदीबहिनी र दाजुभाइको प्रेमको प्रतीकका रूपमा मनाइने समाचकेवा पर्व शुरू भएको छ। कार्तिक शुक्ल द्वितीय अर्थात भाइटिकाका दिन दिदीबहिनीले माटोबाट विभिन्न जनावर, चरा र मान्छेका मूर्ति बनाएर कार्तिक पूर्णिमाको मध्यराती विशेष पूजापाठ गरी समाचकेवा पर्व समापन गरिन्छ। काँचो माटोबाट बनाइएका मानव, चरा र जनावर लगायतको मूर्ति मारुती मूर्तिले आगोमा पोलेपछि चकेवा भन्ने गरिन्छ। आफ्ना बुबा कृष्णबाट श्राप पाएर चरा बनेकी समालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई चकेवाको नामाङ्करण गरिएको धार्मिक विश्वास पनि छ। यो पर्वमा दिदी बहिनीले दाजुभाइको प्रशंसा गर्दै आशिष दिने गीत गाउने गर्छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रूपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-35-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनावका लागि भोलि मनोनयन दर्ता हुँदै मुख्य दलले उम्मेद्वार टुंग्याए, भाइटिका लगाएसँगै यस वर्षको तिहार सकिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, तिहारमा देउसी भैलोको रौनक हुन्छ, तर तिहारका बेला खेलिने देउसी भैलो भने फेरिँदै गएको छ। यो परिवर्तनले नेपाली संस्कृति लोप हुँदै जाने हो कि भन्ने चिन्ता पनि हुन थालेको छ। बर्दियाका वृद्ध वृद्धालाई भेटेर उज्यालो सहकर्मी भावुक योगीले तयार पारेको रिपोर्ट।
किम्बदन्ती पनि छ, पुराणहरूमा पनि लेखिया छ। यमराज र यमुना दिदी भाइ भएकोले यमुनाले चाहिँ यमराजलाई टिका लगाउने, दिदी बहिनीको घरमा गएर खाना खाने भन्ने चाहिँ पहिलेको चलन, यमराजकै पालाबाटै चाहिँ यो चलन चलिआएको।
बर्दिया नेउलापुरका 87 वर्षीय जगन्नाथ योगी, बलिराजालाई खुसी पार्न देउसी भैलो खेलिएको हो भन्ने किम्बदन्ती छ। तर देउसी भैलोको मौलिकता बिस्तारै हराउन थालेको छ।
कौशिला खरालो, अब हामीहरू वृद्ध वृद्ध भएर भैलो खेल्न भनेर हिँडेका छौँ, पहिलेको संस्कृति छोडिसके मान्छेले, अहिले हामीहरूले मात्रै मादल लिएर हिँडिया छौँ, अहिलेका भैलो खेल्ने मान्छेले सबै डेग लिएर हिँड्छन्, त्यसै उफ्रन्छन् मात्रै। पहिले पहिले त के भन्थे, हामी त्यसै आएनौँ, बलि राजाले पठाएका रातो माटो चिफ्लो बाटो लोड्दै आयौँ भन्थे, अहिले त केही भन्दैनन्, उभ्रिया छन् डेग बजाछन्, यति दिन्छन् उति दिन्छन् भन्छन्, पैसा मात्रै खोज्छन्। यस्तो संस्कृति राखौँ, यो तरिकाले भनौँ, मेसैसित भनौँ भन्ने कहिले पनि छैन।
पहिले धार्मिक र पौराणिक कथाका विषयवस्तुलाई सुरताल र लय मिलाएर भैली भट्ट्याउँदै देउसी भैली खेल्ने प्रचलन थियो, तर हिजो आजका युवा युवती क्यासेट घन्काएर देउसीमा नाच्छन्। हिजो आज खेलिने यस्तो देउसी भैली राम्रो छैन भन्नुहुन्छ 71 वर्षकी चन्द्रकला राउत।
पहिला देउसी भैली यताउति राम्रो थियो, देव देवताको आउँथ्यो, मारुनाथ लिएर आउँथे, राम्रो राम्रो गर्थे, राम्रा थिए। आज भोलि अब मारुनाथ आउँदाखेरि अरू आउँछन्, टिसर्ट लगाएर नाच्छन्, डान्सा गर्छन्, के राम्रो छ।
देउसी भैलोको पुरानो भाका र शैली पुरै हराइसकेको भने छैन, छिटपुट रूपमा परम्परागत देउसी भैलो हेर्न र सुन्न पाइन्छ।
आहे
संस्कृति र परम्परा बोकेका अरू चाडपर्व जस्तै तिहारको पनि आफ्नै विशेषता र महत्व छ। तिहारको बेला खेलिने देउसी भैलोको पुरानो भाका र शैलीलाई बचाइ राख्न सके देशको सांस्कृतिक पहिचान अझै बलियो बनाउन सघाउ पुग्ने थियो।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। एक हप्ता अघि अपहरणमा परेका भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चन रूप नगरपालिकाका अम्बर बहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ। भारतको बिहारका कपड़ा व्यापारी अमित कुमार सारडा गएको शुक्रबार कञ्चन रूप नगरपालिकाबाट अपहरणमा पर्नुभएको थियो। उहाँको अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले कञ्चन रूपका अम्बरनाथ विश्वास, शैलेन्द्र कुमार गुप्ता र पुष्कर महतोलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट दुईवटा कटुवा पिस्तोल र अपहरण गर्न प्रयोग भएको भारतीय गाड़ी समेत मत भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो।
रूपन्देही र झापामा बिहान भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ। रूपन्देहीको मर्चबारी पाँचमा रामगंजमा लुदुई त 5781 नम्बरको ट्र्याक्टर पल्टिँदा कोट हिमाई सातका 23 वर्षका रमेश लोधको ज्यान गएको हो। यस्तै झापाको बुद्ध शान्ति गाउँपालिका साथमा मे 6-95-05 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा 7 वर्षका विशाल बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका पाँच कैलाश पथमा जुवा खेलिरहेका 26 जना पक्राउ परेका छन्। कैलाश पथका मनिष अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई 9,46,195 रूपियाँ र 16 थान कौडा सहित पक्राउ गरिएको बुटवलका प्रहरी नायब परीक्षक प्रवन भट्टराईले जानकारी दिनुभयो। यस्तै रौतहटमा मोटरसाइकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। सदरमुकाम गौरमा 4 दिन अघि मोटरसाइकल चोरी गरेको अभियोगमा गरूडा नगरपालिकाका देवनाथ शाहलाई पक्राउ गरेपछि उनका आफन्त र गाउँले प्रहरीलाई ढुङ्गा मुडा गरेका थिए। भीड नियन्त्रण गर्न 11 राउन्ड अश्रु ग्यास प्रहार गरेको प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिनुभयो। प्रहरीलाई आक्रमण गरेको अभियोगमा 4 जना पक्राउ परेका छन्।
मेरो पनि भन्नु छ।
हाम्रो फेसबुक पेजमा परदेशी दाजुभाइले भाइटिकाको अनुभव र अनुभूति बाँड्नु भएको छ। एचपी गैरे लेख्नुहुन्छ, साथीभाइ टीका लगाई देउसी खेल्न गए, यसपालि नि दिदी तिम्रा हात खाली भए, कौडा हान्छन् हल्ली र खल्ली, पार्यो हामीलाई दैवले बिचल्ली।
अनि विपन राई फेसबुकमै लेख्नुहुन्छ, म नभए पनि तिहारको छाओस् उमङ्ग चेली, नदुखाए मन नरोए चेली, यस्तै भोस पाली, अर्को साल आउला चेलीको हातबाट टिकानी लगाउला, देउसी भैली खेलेर तिहार भव्यताले मनाउला।
मलेसियाबाट विष्णु प्रसाद धिताल लेख्नुहुन्छ, तिहारको रौनक हामी परदेशमा हुनेलाई मनभित्रै मात्रै हो, विगत वर्षका तिहारहरू सम्झदै दैनिक ड्यूटीमा होमिनुको उपाय अरू के नै छ र, तर अब त बिस्तारै बानी पर्दै गएको छ। परदेश हिँड्दाको सुरु सुरुका दशैं तिहारमा मन उकुस मुकुस भएर आउँथ्यो, अहिले त्यस्तो पीड़ा महसुस हुँदैन। परिवार आफन्त साथीभाइसँगको जमघट देउसी भैलोको यादहरू ताजै छन्। विगतका वर्षहरूमा मनाएको स्मरणीय दिनलाई सम्झिँदै ड्यूटी गर्दैछु।
अनि खड्का राजु फेसबुकमा लेख्नुहुन्छ, हामी विदेशमा हुनेलाई के को भाइटिका, चाडबाडले झनै मन न्यास्रो बनाउँदो रहेछ, यो साल भन्यो अर्को साल भन्यो, आउँछु भन्दा भन्दै धेरै साल विदेशमै बितिसकेछ, तर अर्को साल अवश्य आउनेछु, मेरा घर परिवार प्यारा प्यारा दिदीबहिनीलाई बाचा गर्दछु, शुभ तिहार।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
साथीहरू पीटी लोपचन्द र टंक ढकाल मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशका खबर। ब्राजिलमा बाल यौन दुराचारमा संलग्न 108 जनालाई पक्राउ गरिएको छ। ब्राजिलको प्रहरीले बाल यौन दुराचार विरूद्ध अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। यो दक्षिण अमेरिकी देशहरूमा बाल यौन दुराचार विरूद्ध अहिलेसम्मकै ठूलो अभियान रहेको ब्राजिलका न्यायमा मन्त्रीले बताएका छन्। पक्राउ पर्नेमा कारवाहीबाट मोबाइल तथा कम्प्युटर मार्फत बाल बालिकाको अश्लील तस्विर शेयर गर्दै आएका र त्यस्ता तस्विर उत्पादन गर्ने व्यक्ति छन्। पक्राउ पर्नेमा अवकाश प्राप्त प्रहरी, सरकारी कर्मचारी तथा फुटबलको युथ क्लबका प्रमुख र संचालक पनि छन्।
अब केही खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सी विजयी भएको छ। केही बेर अघि सकिएको खेलमा चेल्सीले वाटफोर्डलाई 4-2 हराएको हो। प्रिमियर लीगमा अहिले 5 खेल भइरहेका छन्। हडर्सफिल्डले म्यान्चेस्टर युनाइटेडसँग खेलिरहेको छ। 34 खेल सकिँदा म्यान्चेस्टर युनाइटेड 2-0 पछि परेको छ। त्यसै गरी बर्नली र म्यान्चेस्टर सिटीको खेल चलिरहेको छ। म्यान्चेस्टर सिटीले 36 खेलसम्म 1-0 अग्रता लिएको छ। त्यसै गरी न्यूक्यासल युनाइटेड र क्रिस्टल प्यालेस पनि खेलिरहेका छन् भने बर्नमाउथ र स्टोक सिटी बीचको खेल पनि चलिरहेको छ। बर्नमाउथले 36 खेल सकिँदा 2-0 अग्रता लिएको छ। स्वान्सी र लेसेस्टर सिटी बीचको खेलमा लेसेस्टरले अहिलेसम्म 1-0 अग्रता लिएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी पीटी लोपचन।
आजको रंगदर्पण देउसी भाका, विविधता र यसको महत्वमा केन्द्रित छ। यसरी देउसी खेल्ने र देउसी गीत गाउने समय अब एक वर्षपछि मात्र आउनेछ। भाइटिकासँगै तिहारका सम्झना छाडेर 2074 सालको तिहार हामीबाट विदा भइसकेको छ। सधैँ जस्तै यसपटकको तिहारमा पनि के गाउँघर, के सहर बजार देउसी भाकाले गुन्जिए। देशकै राजधानी काठमाडौँ एउटा दर्शक जस्तो हो, जहाँ ठाउँ ठाउँबाट आएका देउसीरे समूहले फरक फरक नाचगान र देउसी गीत प्रस्तुत गरिरहेका हुन्छन्। परिवर्तित समय, फरक फरक ठाउँ, भौगोलिक विशेषता, समुदाय आदिले देउसीको भाकालाई पनि फरक पार्छन्। देउसीको सार एउटै भए पनि यसको गायन शैली र कलाले देउसी भाका फरक फरक हुन्छन्। मौलिक देउसीमा लोक बाजा र आफ्नो परम्परागत वेशभूषालाई प्राथमिकता दिएको हुन्छ, जुन देउसीको सुन्दर पक्ष हो। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश नेपालको कुना कन्दरामा गाइने देउसी गीतमा विविधता भए पनि भट्ट्याउँदै रमाइलो गर्ने र घरबेटीको मन पगालेर धेरै भन्दा धेरै दक्षिणा झार्ने र आशिष दिने कुरामा भने एकरूपता पाइन्छ। भट्याउनेले भट्याइरहँदा र अरूले देउसीले भनिरहँदा पट्या लागो हुने भएकाले हिजो आज देउसी गीतको बीच बीचमा नाच्न जोश पर्ने गीतहरू समेट्न थालिएको छ। यसले देउसी गीतलाई केही फरक बनाएको छ। भनिन्छ कार्तिकमा केही न केही दान गर्दा दशा टर्छ। देउसी समूहले धेरै दक्षिणा झार्नका लागि घरबेटीलाई यो कुरा भनेर पनि दान गरौं गरौं बनाउँछन्। कुशल देउसी समूहले देउसी गीत प्रस्तुत गर्दा घरबेटी समेत रोमाञ्चित हुने गरी प्रस्तुत गर्ने खुबी राख्छन्, जसले गर्दा घरबेटी रमाएर देउसी समूहसँगै नाच्दा पनि आउँछन्। देउसी समूहको मन प्रफुल्ल हुने गरी रकम पनि दिन्छन्। देउसीले आपसी कटुता त्याग्न पनि सघाउँछ। ससाना मनमुटा बिर्सिएर देउसी खेल्ने, दक्षिणा बटुल्ने र भातृत्व बढाउने उत्तम अवसर पनि हो देउसी। यस अर्थमा तिहारलाई आपसी सद्भाव र सहिष्णुताको पर्व पनि भन्न सकिन्छ। ल हामी आयौ है भन्दै देउसी सुरु गर्ने देउसी समूह आशिष दिएपछि फेरि अर्को वर्ष भेट्ने वाचा गर्छन् र गयौ है भन्दै बिदाबारी हुन्छन्। देउसी खेल्ने र गाउने चलन अनि यसका भाका फेरिँदै गए पनि मूल मर्म भने उस्तै पाइन्छ। पप शैलीमा गाइने देउसीमा पनि दान दक्षिणा बलिराजा जस्ता कुराहरू छुटाएको हुँदैन। देउसीले दिने आशिष साँच्चीकै विशेष र समय सान्दर्भिक पनि हुन्छन्। देउसीले दिएको आशिष हामी सबैलाई लागोस्, आपसी सामाजिक सद्भाव बढोस्, रिसराग नष्ट होस् र भातृत्व बढोस् अनि देश समृद्धिको बाटोमा अघि बढोस्।
रंगदर्पणसँगै नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनावका लागि भोलि मनोनयन दर्ता हुँदै मुख्य दलले उम्मेद्वार टुंग्याए।
कांग्रेसले गोर्खामा नयाँ शक्ति र सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकसँग तालमेल गर्ने, माओवादी र एमाले प्युठान र बागलुङमा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गर्ने,
भाइटिका लगाएसँगै यस वर्षको तिहार सकिँदै मिथिलाञ्चलमा समाचकेवा पर्व शुरू,
ब्राजिलमा बाल यौन दुराचार विरुद्ध प्रहरी अभियान तीव्र, 108 जना पक्राउ
र प्रिमियर लीगमा चेल्सीद्वारा वाटफोर्ड पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै सुनिता पहरी र लक्ष्मण कार्की बिदा हुन्छौं। नमस्कार।